دو ہفتے پہلے ہم انسانی زندگی میں تبدیلی کی اہمیت پر خدا کا کلام سن رہے تھے. ہم نے جانا کہ آج کی دنیا میں آج کا انسان اپنی زندگی کے مختلف شعبہ جات میں تبدیلی کا خواہاں ہے. ایک پکار ہے, ایک آواز ہے جو انسانوں کی زبانی ہم سنتے ہیں کہ وہ بہت سارے معاملات میں تبدیلی چاہتے ہیں. تاریخی اعتبار پر دیکھا جائے تو انقلاب ایک بڑی حقیقت رہی ہے انسانی تاریخ میں. حکومتوں کو بدلنا, آج کی دنیا میں حکومتوں کو بدلنا, دوسرے انسانوں کو بدلنا, میں نے ذکر کیا ازدواجی زندگی کا, ازدواجی زندگی میں ایک فریق دوسرے فریق کو, شوہر بیوی کو, بیوی شوہر کو تبدیل کرنے کے درپے ہے. اور ایک بے بسی انسانی زندگی میں ہم تجربہ کرتے ہیں اور اس کا احوال ہمیں یرمیہ نبی کے صحیفے کے 13 باب کی 23 آیت میں ملتا ہے, جہاں یہ رقم ہے کہ اگر حبشی اپنے چمڑے کو یا چیتا اپنے داغوں کو بدل سکے تو تم بھی جو بدی کے عادی ہو نیکی کر سکو گے. اور پھر رومیوں کے خط کے 7 باب کی 14-25 آیت تک بزرگ پولس رسول کا بیان یا گواہی پڑھی جائے تو وہاں پر بھی ان کا یہ کہنا ہے کہ جس بدی کا میں ارادہ نہیں کرتا وہ میرے سے ہو جاتی ہے, نیک کام مجھ سے بند نہیں پڑتے. ہائے میں کیسا کمبخت آدمی ہوں, کون مجھے اس گناہ کے بدن سے چھڑائے گا. تو ہم نے یہ سیکھا کہ اگر ہم سیاسی دنیا میں دیکھیں تو سیاسی دنیا میں بھی ایک بڑی تبدیلی کی بین الاقوامی طور پر ضرورت محسوس ہوتی ہے, اور اس کی پکار آج کے سوشل میڈیا میں آپ دیکھ سکتے ہیں. خاندانی زندگی ہو, ازدواجی زندگی ہو, جوڑے ہوں, ان میں بھی کئی انسانوں کے رویوں کو طرز زندگی کے تبدیل نہ ہونے کے سبب سے بہت سے بگاڑ اور بہت سے مسائل ہیں جن کا انسانوں کو آج کی دنیا میں سامنا کرنا پڑتا ہے. عام انسان جسے ہم گناہ گار کہہ سکتے ہیں, غیر نجات یافتہ کہہ سکتے ہیں, وہ بھی گناہ کے ساتھ لڑتا ہے اور وہ گناہ کا مقابلہ کرنے میں کمزور پایا جاتا ہے, وہ ناکام ہو جاتا ہے. اور اس طرح سے ہم جنہیں روح کے پہلے پھل ملے, نئے سرے سے پیدا ہونے کا تجربہ ہمیں ملا, ہمیں راست بازی کا خلط پہنایا گیا, لیکن اس برے جہان میں رہتے ہوئے ہم بھی گناہ کے ساتھ لڑتے ہیں اور کبھی کبھی ہم شکست کھا جاتے ہیں, کمزور پائے جاتے ہیں, اور گناہ ایک بڑے پہلوان کی طرح ہمیں چت کر دیتا ہے, ہمیں ہرا دیتا ہے, ہمیں وہ شکست کھا جاتا ہے. تو ہم نے سیکھا کہ کس طور سے صرف خدا کی ذات ہے جس کے بارے میں مکاشفہ کی کتاب کے 21 باب کی 5 آیت سے ہم نے تلاوت کی کہ دیکھ میں ہر ایک چیز کو نیا بنا دیتا ہوں. اس کا مطلب ہے کہ ہمارے حالات کو نیا بنانا, یہ اس پا خدا کا کام ہے. ہمارے ارد گرد ایسے انسان جو ضد پر یا ڈٹائی پر یا اپنی تل چھٹ پر جمے ہوں, نہ اپنی عادات کو بدلنے کے لیے تیار ہو, نہ رویوں کو, نہ سوچ کو بدلنے کے لیے تیار ہو, نہ لائف سٹائل کو بدلنے کے لیے تیار ہوں, ان سب کو اگر کوئی بدل سکتا ہے تو وہ صرف خدا ہی ہے جو بدل سکتا ہے. جس کے بارے میں سادہ الفاظ میں خدا یسوع مسیح نے یہ کہا تھا کہ مجھ سے جدا ہو کر تم کچھ نہیں کر سکتے. ڈالی جب تک انگور کے حقیقی درخت کے ساتھ پیوستہ ہے تبھی وہ ہری بھری رہ سکتی ہے, زندہ رہ سکتی ہے, پھل لا سکتی ہے, اور اس کا پھل قائم رہ سکتا ہے. یہ کہنا کہ میں کچھ بھی نہیں تیرے سوا کہنا آسان ہے, लेकिन रूह की गहराइयों में इन सच्चाइयों को समझना और अपनी अमली जिंदगी में उसका इजहार करना कि इंसान अपनी बेहतरीन हालत में भी क्या है, बेसबात है। वो कितना भी अच्छा बनने की कोशिश करे, कितना भी अच्छा बनने के लिए वो हाथ पांव मारे, खुदा की अलाही मदद, खुदा की अलाही मुदाखलत, खुदा की हमायत और खुदा की हदायत और रहनुमाई के बगैर ऐसा करना मुश्किल है। दुनिया में जितने मज़ाहब हैं, अच्छा है कि जो पढ़े लिखे लोग हैं वो मुख्तलिफ अदियान का मुतालिया किया करें कि दुनिया में लोग क्या कुछ मानते हैं, मुख्तलिफ मज़ाहब की तालीमात क्या हैं, उसके तकाजे क्या हैं और उसके मज़हब के बानी या मानने वालों से क्या तवक्को की जाती है। लेकिन इक्तसार के साथ मैं यही कहूँगा, आप किसी दीन का, किसी मज़हब का मुतालिया कर लीजिए, सबसे ज़्यादा मुश्किल ज़िंदगी मसीही ज़िंदगी है। ये कांटों का रास्ता है, ये सलीब उठा कर चलने का रास्ता है, ये तंग दरवाजे में से दाखिल होने का रास्ता है, ये सुकड़े रास्ते पर चलने वाला रास्ता है जिस पर पहले हमारे पेशरौ खुदावंद यीशु मसीह ने चल कर दिखाया, उसके बाद बुजुर्ग पौलुस रसूल उन्होंने चल कर दिखाया और फिर उस वक़्त की कलीसिया को जिसे हम इब्तदाई कलीसिया कहते हैं और आज की जो अहद हाजरा की कलीसिया है, हम सब के लिए एक बड़ा चैलेंज है क्योंकि हमारे सामने एक बहुत बड़ा मियार है। पाकिजगी का मियार देखें तो और कहीं आपको नज़र नहीं आएगा, मोहब्बत का देखिए, हलीमी का देखिए, फरोतनी का देखिए, खुद इनकारी का देखिए, कुर्बानी का देखिए, जो मियार खुदावन यीशु मसीह ने ठहरा दिया है या सेट कर दिया है, आपको किसी मज़हब में वो नज़र नहीं आएगा। मिसाल के तौर पर अगर मसीहत की कई बातें हम सिर्फ समझने की खातिर कर सकते हैं, अगर मसीह ने ये कहा कि जो कोई शख्स किसी औरत पर बुरी निगाह करता है तो वो अपने दिल में उससे जिना कर चुका, तो आप खुदा के जेहन में जो पाकीज़गी का मियार है यहाँ से आप उसका अंदाज़ा कर सकते हैं। फिर इंसानी रिलेशनशिप में कहा गया कि अगर कोई अपने भाई को पागल कहेगा, जिस हाल के हम आमतौर पर कह देते हैं लोगों को, अगर कोई अपने भाई को पागल कहेगा तो वो भी अदालत की सजा पाएगा, उसको भी सजा मिलेगी। तो आप देखिए कि ह्यूमन रिलेशनशिप हो या पर्सनल करेक्टर या करदार हो, तो दोनों सूरतों में मसीही जिंदगी मुश्किल जिंदगी है। दुश्मनों के लिए दुआ करो, सताने वालों के लिए दुआ करो, तो मुश्किल ये जिंदगी है, इसके बड़े तकाजे हैं और इन तकाजों को पूरा करना या इस मियार पर पूरा उतरना खुदा की मदद के बगैर कम अज़ कम मेरे समझ के मुताबिक तो ये है ही नामुमकिन है। खुदा ही है जो अपने नाम की खातिर हमें सदाकत की राह पर ले चलता है, खुदा ही है जो हम जो कुछ खुद नहीं कर सकते वो करने के लायक हमें बनाता है या वो हिम्मत और ताकत देता है, जिसे बाइबल में खुदा का फजल कहा गया है कि खुदा के फजल से जो मुझे ताकत बख्शता है मैं सब कुछ कर सकता हूँ। यही बात बुजुर्ग पौलुस रसूल को कही गई थी कि मेरा फजल तेरे लिए काफ़ी है। तो खुदा की मदद के मोहताज होना, उसकी ज़रूरत को महसूस करना और फिर दिल की यथा गहराइयों से अलाही मदद का तालिब होना, मांगते रहना, अपनी बेबसी अपनी कम आएगी का खुदा के हजूर एतराफ़ करना और अपना आप उसके रहम व करम पर इसी तरह से डाल देना जिस तरह एक लकड़ी का बेजान गट्ठा, लकड़ी का एक बेजान टुकड़ा या लट्ठा अगर समुंदर में फेंक दिया जाए तो वो अपनी मर्जी से किसी तरफ भी वो सफ़र नहीं कर सकता, वो समुंदर की लहरों के रहम व करम पर होगा, वो लहरें उसे गहरे समुंदर में धकेल कर ले जाएं तो वो कुछ भी नहीं कर सकता, वो लहरें उसे किनारे पर साहिल पर लाकर उगल दें तो तब भी वो लहरों का मोहताज है, उसका सब कुछ जो है वो दौ पर लगा हुआ है। सो खुदा की मर्जी भी एक समुंदर की तरह है, खुदा की इलाही रजा एक समुंदर की तरह है, और जो लोग खुदा की हकमियत को, उसकी हकमियत को मैं तेरे बगैर कुछ नहीं कर सकता, ये इंसान की जरूरत है। पिछली दफा मैंने बताया कि किस तरह से सात ऐसी बातें हैं जिसमें इंसान को बदलने की जरूरत है, जिन्हें सरफरिस्त अपनी सोच को, ज़हनी ख्यालात को बदलने की जरूरत है, मजाज रवैये बर्ताव को बदलने की जरूरत है, लाइफस्टाइल को गौर से देखो कि किस तरह से चलते हो, तर्ज जिंदगी बदलना, कभी कभी किसी का तर्ज जिंदगी ही दूसरे शख्स के लिए या पूरे खानदान के लिए अजाब का बायस बन जाता है। लो अब लाइफस्टाइल इंसान बदलने के लिए तैयार नहीं होता, वो दूसरे को बदलने की कोशिश में भले उसे तोड़ दे, वो उसको बदलना चाहता है लेकिन वो अपने आप को बदलना नहीं चाहता है। पांचवी बात मैंने बताई कि हमें अपनी आदत को, क्योंकि मेरी बुरी आदत की वजह से दूसरे को बर्दाश्त करनी पड़ेगी। खुदा ने कहा मैं 40 साल तक तुम्हारी आदतों की बियाबान में क्या करता रहा, बर्दाश्त करता रहा, बर्दाश्त करता रहा। तो बर्दाश्त करना मुश्किल काम है, अगर किसी की आदत किसी को तकलीफ देती है और वो उसको बर्दाश्त करनी पड़ती है तो कब तक वो करेगी या कब तक वो करेगा। तो इसलिए आदत को भी बदलने की जरूरत है। फिर सोबत को, कंपनी को, एसोसिएशन को हम किस बनाता है। पिछली दफा जब मैंने कलाम सुनाया एक दो हवाला जात आयात दुरुस्त थी, उनके रेफरेंस गलत हो गए, मैं उनसे माजरत चाहता हूँ। आज हम यहाँ से आगे बढ़ते हैं कि वो खुदा जो ये कहता है कि देख, यानी मेरी तरफ देख, मेरे काम को पूरा करने के लिए बेदार रहता है, तो फिर हमें खुदा की तरफ देखने की जरूरत है। बहुत कम हम अपनी शख्सी गवाहियां चर्च में देते हैं और कभी कभी हम एक दूसरे के साथ शायद ऐसी बातें कर सकें, कई बातें पब्लिकली नहीं की जाती हैं और कई करनी भी नहीं चाहिए, लेकिन इसमें कोई शक नहीं है कि आज इस कलीसिया में बतेरे ऐसे होंगे जो कम से कम खुदा के गवाह बन सकते हैं ये बता कर के मैं फला बात के लिए दुआ कर रही थी, मैं फला बात के लिए मैंने खुदा पे छोड़ दिया अपना मुकदमा, मैंने खुदा के जोर फरियाद की और उसके नतीजे में खुदा ने किसी शख्स को तब्दील किया या मेरे हालात को तब्दील किया या मेरे बॉस के मजाज को मेरे लिए तब्दील किया या बरादरी में किसी या पड़ोस में किसी ना किसी जगह। खुदा जो अपने आप को बेगवाह नहीं छोड़ता है वो हमारे अंदर गवाही रखता है ताकि हम इस कलाम की सच्चाई की तस्दीक कर सकें, हम उसके गवाह बन सकें कि वो खुदा जिसने कहा देख मैं हर एक चीज को नया बना देता हूं, मेरी जिंदगी में ये चीजें नई बनी हैं। वो एक हो सकती है, एक से जायद हो सकती हैं, लेकिन हो नहीं सकता कि खुदा ने कलाम फरमाया हो और किसी भी जिंदगी में वो कलाम पूरा ना हुआ हो, ये हो नहीं सकता, क्योंकि खुदा जो कुछ अपने मुंह से फरमाता है एक तो वो अपने मुंह की बात को नहीं बदलता है, दूसरा वो जिम्मेदार है, वो खालक है, वो बड़ों का बड़ा है, वो अपने कलाम को, अपने वादे को, अपने दावे को वो पूरा करने के लिए तैयार रहता है, वो सब कुछ बदलता है। सैमुअल की पहली किताब के 10वें बाब की 6 आयत में जब साउल जो अपने बाप के गधे ढूंढने के लिए, कैस का बेटा साउल अपने बाप के गधे ढूंढने के लिए वो गया हुआ था, तो उसकी मुलाकात खुदा के इलाही इंतजाम के मुताबिक बुजुर्ग सैमुअल नबी से हो जाती है और खुदावन खुदा ने सैमुअल नबी से फरमाया कि देख एक शख्स को मैं तेरे पास भेज रहा हूं, जब वो तेरे पास आए तो उस पे सर पर तेल डालकर उसको मसा कर देना, वो इसराइल का पहला बादशाह बनेगा। ऐसा ही हुआ और जब उसने उसके सर पर तेल डाला, एक बड़ा सबब यह है कि हम खुदा के पाक रूह के उस तौर से भूखे और प्यासे नहीं है, हमारे ऊपर वो खुदा की आग नहीं है, हमारे ऊपर वो खुदा का मसा नहीं है जो जोर से सौल पर नाजल हुआ और वो बदल कर और ही तरह का आदमी हो गया। खुदा का शुक्र हो कलीसिया में हर उस शख्स के लिए, खुदा का शुक्र हो कलीसिया में हर उस शख्स के लिए जिसके बारे में गैर भी गवाही दे कि ये शख्स पहले जैसा नहीं है, ये खातून, ये नौजवान, ये बुजुर्ग, ये बेटा, ये बेटी पहले जैसा नहीं है। वो शख्स मुबारक है जिसके बारे में कोई शख्स ये गवाही दे, हमने इसकी पहली जिंदगी भी देखी, हमने इसका माजी भी देखा, जब से इसने तौबा की, जब से इसने बपतिस्मा लिया, जब से इसने हल पर हाथ रखा, मसीह की पैरवी करनी शुरू कर दी, उस वक्त से हम इसको देख रहे हैं। ये शख्स हमारी नगाह में है, ये ऐसा खत है जिसे हम पढ़ते हैं, हम इसमें तब्दीली देखते हैं, हम इसमें तब्दीली देखते हैं। तो फिर वो खुदा जिसने कहा देख मैं हर एक चीज को नया बना देता हूं, वो सबसे पहले इंसान को नया बनाता है, चीजों को बाद में बनाता है। इंसान खुदा की नगाह में कीमती है, वो उसकी सूरत और शबी पर है, उसे वो तैयार करके आसमान पर लेकर जाएगा। उसके लिए उसने इतनी इतनी बड़ी कुर्बानी दी, अपना बेटा कुर्बान कर दिया। तो लिहाजा खुदा अपने बच्चों को बदलता है। अब कई कई दिन रोजे रखते थे, वो खुदा की हजूरी से बाहर नहीं निकलते जाते जब तक के उन्हें खुदा अपने पाक रूह से लबालब ना भर दे। खुदा का रूह सबको देखता है, मांगने से पेशतर जानता है हम किस काम के लिए आए हैं, हम किस मुताजी को लेकर आए, हम किस जरूरत को लेकर आए, हम किस दुख को लेकर आए, हम किस बोझ को लेकर आए हैं। अगर खुदा की हजूरी में भी लोग आजाद नहीं होंगे तो फिर कहां होंगे। तो लिखा कि जब ये नबियों की जमात से तेरा आमना सामना होगा तब खुदा की रूह तुझ पर नाजिल होगी, तो उनकी नबियों की तरह नबुवत करने लगेगा और बदल कर और ही आदमी आ जाएगा। समसून भी आम इंसान की तरह आम इंसान था, जब खुदा की पाक रूह उस पर नाजिल हुई एक आदमी ने 1000 आदमी को कत्ल कर दिया, एक आदमी ने इतना बड़ा फाटक उठा दिया, इतनी ताकत आ गई कि दुश्मन फिलिस्तीन से खौफजदा हो गए कि ये इंसान है कि कोई देवता है, इसके अंदर इतनी ताकत कहां से आ गई है, ये रूहुल कुदस के काम है, ये कुव्वत का लिबास है जिसके लिए मुर्दों में से जिंदा होने के बाद 40 रोज तक मसीह ने जिंदा नजर आकर अपने हवारियों से ये कहा यरूशलम से बाहर ना जाओ जब तक कि तुम्हें आसमान से कुव्वत का लिबास ना मिल जाए। सो आम आदमी जो अपने बाप के गधे ढूंढने के लिए गया है, खुदा के पाक रूह के नजूल के बाद बदल कर और आदमी बन गया, और उसकी तब्दील शुदा जिंदगी को लोगों ने देखकर लोगों ने कहा क्या ये साउल भी नबियों में है, तो नबी नबूवत करते हैं ये भी नबूवत कर रहा है, क्योंकि खुदा की रूह उस पर नाजल हुई थी। फिर हम देखते हैं कि यूहन्ना की इंजील के 4 बाब में सामरी औरत का जिक्र है, तो सामरी औरत अपने गुनाह छुपा रही थी खुदावंद यीशु मसीह से, लेकिन जब उसने मसीह से जिंदगी का पानी मांगा और खुदावंद ने जड़ पर को हड़ा रखा, यानी वो चाहते थे कि इकरार करे, इकरार गुनाह के जोर को तोड़ता है, वो बंधनों से रिहाई देते हैं और सच्चा इकरार, तो जब वो इकरार करने से इजतनाब कर रही थी और ऊपर से वो झूठ बोल रही थी तो और जाकर लोगों को बताने लगी कि इस शख्स ने मेरे छुपे हुए सारे काम, मेरी पुशीदा जिंदगी इसने मेरे सामने जहर कर दी है, मसीह जो खुरस्तस कहलाता है जिसका हम लोग इंतज़ार कर, लेकिन था वो रिश्वत खोर, था वो पैसे को पूजने वाला बुत प्रस्त, जर की दोस्ती उसके अंदर थी, हराम की कमाई से दौलतमंद हुआ हुआ था। जब खुदावन यीशु मसीह उसके घर में गए, उन्होंने खुदा की राह, खुदा की इलाही रजा, राह निजात, उसकी जरूरत, उसके गुनाहों की निशानदेही की, तो तब्दीली आई। तब्दीली यूं आई, उसने कहा ए खुदावन देख मैं अपना आधा माल गरीबों को देता हूं, اور اگر کسی کا ناحق اور خدا کے پاک روح کی قدرت اور کلام کے وسیلے سے جو بدلنے کا تجربہ ہے وہ اس کی زندگی میں نہیں تھا، اور خداوند یسوع مسیح کی ملاقات کے بعد وہ ایک نیا انسان بن گیا ہے، معاشرے نے اس کو دیکھا ہے، جن لوگوں کے ساتھ وہ فراڈ کرتا تھا یا ان سے ناحق پیسے بٹور لیتا تھا، اب وہ بتاتا پھرتا ہے کہ نہیں، اب میں پہلے جیسا زکائی نہیں رہا ہوں۔ اگر لوگوں نے پوچھا کیا ہو گیا تجھے، بتاتا ہوگا یسوع ناصری نے جب سے وہ مجھے ملا ہے، جب سے اس نے خدا کی راہ مجھے بتائی ہے، جب کہ اس کلمے کے منہ سے کلمہ نکلا ہے اور میری روح بدن میں داخل ہو گیا ہے، رشوت لینی چھوڑ دی ہے میں نے، کسی کا حق مارنا چھوڑ دیا ہے میں نے، روپے پیسے کی پوجا کرنا اور اس کو اپنی زندگی میں مقدم جاننا، عام حیثیت دینا اب میں نے چھوڑ دیا ہے۔ مجھے آسمان کی بادشاہی جو کھیت میں چھپے ہوئے خزانے کی مانند ہے، مجھے وہ خزانہ مل گیا ہے۔ میں نے مسیح میں ایک انمول موتی تلاش کر لیا ہے۔ ہر شخص، ہر متلاشی ایک سوداگر کی مانند ہے۔ دیکھا، آسمان کی بادشاہی سوداگر کی مانند ہے جو عمدہ عمدہ موتیوں کی تلاش میں تھا۔ ہر متلاشی حق اس سوداگر کی مانند ہے۔ جب اس کو ایک بیش قیمت موتی مل گیا تو اس نے اپنا سب کچھ بیچ کر وہ بیش قیمت موتی لے لیا، اس کے بعد اس کو اور موتیوں کی تلاش کی حاجت نہ رہی۔ خدا ہمیں سیٹسفائی کرتا ہے۔ بہت سارے سائے، بہت سارے سائے جس کے پیچھے انسان بھاگتا ہے اور وہ اس کو مطمئن نہیں کر سکتے، اسودہ نہیں کر سکتے، سیٹسفائی نہیں کر سکتے۔ ہمارے سارے چشمے خدا میں ہیں، ہر طرح کی تسلی، اطمینان، خوشی، عزت، دولت، شہرت، ہاں ضرورت کا پورا کیا جانا، یہ سب کچھ ہمارے خدا کے ہاتھ میں ہے، وہ کرتا ہے۔ آگے ہم اعمال کی کتاب کے نویں باب میں جب جاتے ہیں تو ایک ایسا انسان جو ایک بڑا غیرت مند یہودی ہے اور اپنے مذہب کے سب سے پابند مذہب فرقہ سے تعلق رکھتا ہے، اور وہ فرقہ تھا فریسیوں کا فرقہ، اور وہ سمجھتا ہے کہ مسیحت ایک بدتی فرقہ ہے، یہ یہودی مذہب کے خلاف ہے، یہ شریعت کے خلاف ہے، یہ حکومت کے خلاف ہے، لہٰذا اس کا قلع کما کرنا، اس کو ختم کرنا ایک یہودی غیرت مند نوجوان کا فرض ہے۔ لہذا وہ اس فرض کو پورا کرنے کے لیے رواں دواں تھا، لیکن جب دمشق کی راہ پر خداوند یسوع مسیح کے ساتھ اس کی ملاقات ہو گئی تو وہ خود یسوع جس نے مکاشفہ میں کہا دیکھ میں ہر ایک چیز کو نیا بنا دیتا ہوں، تو پھر ساؤل پولوس میں بدل گیا، مخالف مسیح کا مناد بن گیا، اس کا گواہ بن گیا، کلیسیا کو دکھ دینے والا، کلیسیا کی خاطر دکھ سہنے کے لائق بن گیا۔ یہ تبدیلی کون پیدا کرتا ہے؟ یہ تبدیلی کس نے پیدا کی؟ یہ خداوند ہی پیدا کرتا ہے، لیکن اس کے لیے کرتا ہے جو تبدیل ہونا چاہتا ہے۔ جو تبدیل نہیں ہونا چاہتا، خدا اس کا غرور توڑنے کے لیے اپنی الہی رضا سے یا اس کی جو سوورینٹی ہے، خدا جو اپنی مرضی کا مالک ہے، وہ اس کے باعث کسی کا غرور توڑ کے اور اس شخص کو بے بس کر دے کے بدلنے کے لیے، تو یہ تو خدا کی مرضی ہے۔ عام طور پر جو بدلنا چاہتا نہیں ہے، زبردستی خدا اس کو تبدیل نہیں کرتا ہے، جبکہ اس نے کہہ دیا ہے کہ درجہ بدرجہ بدلتے جاؤ، تو یہ نہیں کہا کہ میں تمہیں درجہ بدرجہ بدلتا جاؤں گا، درجہ بدرجہ بدلتے جاؤ۔ بدلنا ہم نے ہے، لیکن کیسے؟ خدا کی الہی مدد لے کر، क्योंकि उसके बगैर बेबस है ना, उसके बगैर हमारी ताकत जवाब दे जाती है। हम उस हद तक जा नहीं सकते जिस हद तक हमें जाने की जरूरत है। पिछले दिनों हमने अब्रानियों के खत के 12वें बाब में से एक आयत पढ़ी थी एसाव के बारे में कि उसको नियत की तब्दीली का मौका ना मिला। अब ये जो नियत की तब्दीली है इसके लिए यूनानी जबान का लफ्ज है मेटानोया। मेटानोया का नए अहदनामे में जो तर्जमा किया गया है वो है तौबा, तौबा करना। फिर सुनिए, अगर आप खुदा के कलाम में पढ़ते हैं एसाव के बारे में या किसी के बारे में कि उसको नियत की तब्दीली का मौका ना मिला, तो उसका दूसरे जुमले में तर्जमा या मतलब यह है उसको तौबा करने का मौका ना मिला। तो नियत को तब्दील करने का जो राज है वो ये है कि इंसान तौबा करे, तौबा करे, तौबा को समझे। आमतौर पर तौबा का मतलब यह समझा जाता है पछताना, अपने किए पे पछताना, अफसोस का इजहार करना, पशेमान होना है, मैंने ये काम क्यों किया है, ये मैंने इतने गुनाह क्यों किए। आमतौर पर हमारी वोकैबलरी में, हमारी समझ में तौबा का यही मतलब है अपने गुनाहों पर, अपने किए पर पछताना और आगे उन गुनाहों को ना करने का खुदा के हुजूर इजहार और इकरार करना। तौबा का ना सिर्फ मतलब पछताना है, उसका असल जो माने हैं वो है अपनी सोच को बदलना। जैसे हम पहले सोचते थे, अपनी सोच को बदलना और फिर अपने रास्ते को बदलना। एक शख्स इस राह पर चल रहा है, उस यहां से पैदा होती है, जेन में पैदा होती है और इंसान अपना लाइफ स्टाइल बनना चाहता है, वो अपनी आदत को बदलने के लिए तैयार हो जाता है, वो अपने रवैये को बदलने के लिए तैयार हो जाता है, वो अपनी आउटवर्ड अपीरेंस को, पहनावे को बदलने के लिए तैयार हो जाता है, वो बुरी रवायात के सामने चट्टान बन जाता है, वो दुनिया को खुश नहीं करता कि दुनिया क्या कहेगी, और वो अपने मिजाज को, अपने वजह को वो बदलने के लिए, और यहाँ तक कि वो अपनी दोस्ती को, जिसे सोबत कहते हैं, वो अपने पुराने दोस्तों को, बुरी सोबतों को छोड़ने के लिए, उनमें से निकल आने के लिए वो तैयार हो जाता है। तो तौबा का जहाँ मतलब है पछताना, जहाँ तौबा का मतलब है बाज आना, तरक करना, वहां उसका यह मतलब भी है मुड़ जाना, जिसके लिए एक और लफ्ज इस्तेमाल होता है। ग्रीक में तो वो वर्ड मेटानोया नहीं है, वो फर्क लफ्ज है और वो है एपिस्टेप, उस लाहे अमल से, उस मंसूबा साजी से, बुरे मंसूबे से जो इंसान बांध देता है उस काम को करने के लिए, जब वो अपना माइंड चेंज कर लेता है, ये है तौबा करना और रजू लाना। इसीलिए अमाल की किताब में हम पढ़ते हैं, तौबा करो रजू लाओ ताकि तुम्हारे गुनाह मिटाए जाएं और खुदावन की तरफ से तुम्हारे लिए ताजगी के दिन आए। जब कोई शख्स सच्ची तौबा करता है, समझ कर तौबा करता है कि तौबा दरअसल होती क्या है, उसको समझ आ जाती है, इसमें ना सिर्फ पछतावा है اس میں ترک کرنا بھی ہے. امثال کی کتاب کے 28 باب کی 13 آیت میں لکھا ہے جو کوئی اپنے گناہوں کو چھپاتا ہے کامیاب نہ ہوگا، لیکن جو کوئی اقرار کر کے ان کو ترک کرتا ہے اس پر خدا کی رحمت ہوگی، جس کا مطلب ہے اس پر خدا کا فضل ہوگا. تو توبہ کر لیں، اپنے آپ کو بدلنے کے لیے تیار کر لے دیں، اپنی سوچ، اپنا انداز، اپنے رویے، اپنے ارادے اور اپنے وہ منصوبے جو خدا کے کلام سے متصادم ہیں، ٹکراؤ پیدا کرتے ہیں، ان سے باز آنے کا نام توبہ ہے. اب عام طور پر ہمارا خیال یہ ہے کہ توبہ کی کس کو ضرورت ہے؟ گنہگار کو. لیکن آج خدا اپنے روح کے وسیلے سے ہمیں یاد دلاتا ہے کہ جیسے ہر سکے کے دو رخ ہوتے ہیں، تصویر کے دو رخ ہوتے ہیں، اسی طرح سے توبہ کے بھی. ایک طرف تو وہ شخص جو گناہ میں لت پت ہے، یعنی گناہگار ہے، ایک طرف تو اس کو توبہ کرنے کا سردیس تھا، فلدلفیا تھا، لودیکیا وغیرہ تھا، یہ 7 کلیسیائیں تھیں. حیرانگی کی بات یہ ہے کہ 7 کلیسیاں میں صرف 2 کلیسیاں ہیں جن کو توبہ کے لیے نہیں کہا گیا، 7 میں سے 5 کو کہا گیا توبہ کر. جہاں بھی آپ بائبل میں یہ لفظ پڑھیں، خصوصاً نئے عہد نامے میں توبہ کرو، تو اس کا دوسرے الفاظ میں مطلب یہ ہے اپنی نیت بدلو، اپنے آپ کو بدلو، اپنے طور طریقے بدلو، اپنی خواہشات کو بدلو، اپنی غلط رسومات کو بدلو، اپنے اڑیاں پہناوے کو بدلو، باحیا لباس پہنو، بدلو اپنے آپ کو. جہاں توبہ لکھا ہے وہاں اس کا مطلب یہ ہے کہ انسان اپنے آپ کو تبدیل کرے. اگر ہم یوحنا بپتسمہ دینے والے سے شروع کریں تو یوحنا بپتسمہ دینے والے جو مسیح کے پیش رو تھے، اور انہوں نے جب منادی کرنا شروع کی، جس کا ذکر ہمیں متی کی معرفت لکھی گئی انجیل کے 3 باب کی 2 آیت میں ملتا ہے، تو انہوں نے کہا توبہ کرو کیونکہ آسمان کی بادشاہی نزدیک آ گئی. مرکز کی انجیل کے 1 باب کی 15 آیت میں بھی یوحنا استباغی کا بیان ہے، توبہ کرو اور خوشخبری پر ایمان لاؤ. پھر لوکا 3 باب کی 8 آیت میں یوحنا بپتسمہ دینے والے ہی فرماتے ہیں توبہ کے موافق پھل لاؤ. انہی کا کہنا ہے میں تو تم کو توبہ کے لیے پانی سے بپتسمہ دیتا ہوں. یہی وہ شخص ہیں جو گناہوں کی معافی کے لیے توبہ کے بپتسمے کی منادی کرتے رہے. تبدیل کرو اپنے آپ کو، سانپ کے بچوں بدلو اپنے آپ کو. جب وہ کہتا ہے توبہ کرو تو اس کا مطلب ہے بدلو اپنے آپ کو، سوچ کو بدلو، نیت کو بدلو، مڑ جاؤ، باز آ جاؤ، پھر جاؤ، اس واپس آ جاؤ مصرف بیٹے کی طرف. یہ اس کا مطلب ہے. اس کے بعد خداوند یسوع مسیح کے بارے میں ہم پڑھتے ہیں، جب انہوں نے اپنی خدمت کا آغاز ہی کیا، مسیحی زندگی کی الف بے توبہ سے شروع ہوتی ہے. خداوند یسوع مسیح جب ابلیس سے ازمائے گئے اور انہوں نے باضابطہ اپنی خدمت کا آغاز کیا، اس کا ذکر ہم متی کی معرفت لکھی گئی انجیل کے 4 باب میں ہم پڑھتے ہیں. جب وہ شیطان پر غالب آئے، فتح انہوں نے پائی، تو متی کی معرفت لکھی گئی انجیل کے 4 باب کی 17 آیت میں لکھا ہے اس وقت سے یسو نے منادی کرنا اور یہ کہنا شروع کیا کہ توبہ کرو کیونکہ آسمان کی بادشاہی نزدیک آ گئی. اب بدلو اپنے آپ کو، اپنی سوچوں کو بدلو، اپنے طور طریقے بدلو، اپنے رویے بدلو، اپنے مزاج کو بدلنے یا خدا سے بدلوانے کے لیے تیار کرو اپنے آپ کو، اپنے برے منصوبے بدلو، بری سوچتے چھوڑو، باز آؤ. یہ ہے مطلب توبہ کا، توبہ کرو کیونکہ آسمان کی بادشاہی نزدیک آ گئی ہے. اور پھر انہوں نے ایک تمثیل کہی کہ کسی کے 2 بیٹے تھے، تو باپ نے پہلے بیٹے کے پاس جا کر کہا بیٹا جا آج تاکستان میں کام کر، اس نے جواب دیا میں نہیں جاؤں گا، میں نہیں جاتا. تھوڑی دیر کے بعد اس نے سوچا میں نے اپنے باپ کو ایسا جواب کیوں دیا، مجھے نہیں دینا چاہیے تھا. لکھا کہ بعد میں وہ پیچھے پچھتا کر تو تاکستان میں کام کرنے کے لیے چلا گیا. کیوں؟ جو اس نے جواب دیا تھا اس سے وہ ہٹ گیا، اس سے وہ پھر گیا. اس نے اپنا رویہ جو باپ کے بارے میں تھا کہ تاکستان میں اس کو کام کرنے کے لیے بھیجا جا رہا ہے، تو وہ کہتا ہے میں نہیں جاتا. بعد میں ریکنسلر کر کے، نظر ثانی کر کے، پھر سوچ کے، تو اس نے محسوس ہوا کہ باپ کو ایسے تھوڑی جواب دینا چاہیے، انہوں نے مجھے کہا تھا تو مجھے جانا چاہیے تھا. تو لکھا ہے وہ پیچھے پچھتا کر تو گیا اور اپنے باپ کی مرضی کو پورا کیا. یہ توبہ کے معنی خداوند یسوع مسیح تمثیل کے ذریعے سے اپنے سامعین کو سمجھا رہے تھے. اس کے بعد لوکا کے انجیل کے 15ویں باب کی 7ویں آیت میں لکھا ہے ایک توبہ کرنے والے گناہ گار کے باعث آسمان پر زیادہ خوشی ہوگی یا خوشی ہوتی ہے. جو شخص روئے زمین پر کسی برے کام سے پھر جاتا ہے، مڑ جاتا ہے اور وہ باز آ جاتا ہے، وہ واپس لوٹ آتا ہے، تو آسمان پر خوشی ہے کہ یہ شخص ولنگ ہے، آمادہ ہے اپنے آپ کو بدلنے کے لیے، توبہ کرنے کے لیے. اس لیے آسمان پر خوشی ہوتی ہے جس میں فرشتے شامل ہوتے ہیں. پھر آگے چل کر ہم دیکھتے ہیں کہ ایک دفعہ خداوند یسوع مسیح سے پوچھا سوال یہ پوچھا گیا، لوکا کی معرفت لکھی گئی انجیل کے 17 باب میں اس کا تذکرہ ہے کہ اگر میرا بھائی گناہ کرے تو میں کتنی دفعہ اس کو معاف کروں. تو خداوند نے اس سلسلے میں کہا اگر تیرا بھائی گناہ کرے تو اسے ملامت کر، اس کو ڈانٹ ڈپٹ اس کی کر، اس کے گناہ کی نشاندہی کر کے اس کو احساس دلا. اگر تیرا بھائی گناہ کرے تو اسے ملامت کر، اگر توبہ کرے تو اسے کیا کر لے، معاف کر دے. اگر وہ باز آ جائے، وہ پھر جائے، وہ ہٹ جائے، اپنی روش سے باز آ جائے، تو پھر اس کو کیا کر دے، معاف کر دے. پھر لوکا کی معرفت لکھی گئی انجیل کے 13ویں باب میں مسیح سے سوال کیا گیا کہ چند لوگ ایک ٹاور کے نیچے، ایک برج کے نیچے بیٹھے ہوئے تھے، دھڑم کر کے وہ گر گیا، 18 آدمی اس کے نیچے دب کر مر گئے، کیا یہ اور لوگوں کی بنسبت زیادہ گناہ گار تھے؟ 3 مرتبہ خداوند نے کہا اگر تم بھی توبہ نہ کرو گے تو اسی طرح سے کیا ہو جاؤ گے، ہلاک ہو جاؤ گے. تو توبہ نہ کرنا ہلاکت ہے. تبدیل ہونے کے لیے آمادہ نہ ہونا، اپنے آپ کو بدلنے کے لیے تیار نہ ہونا، اپنے آپ کو بدلنے کے لیے اور خدا سے بدلوانے کے لیے خدا کے حضور گریہ زاری نہ کرنا، خدا سے فریاد نہ کرنا. اور اگر تم توبہ نہ کرو گے تو سب اسی طرح سے کیا ہو جاؤ گے، ہلاک ہو جاؤ گے. پترس، بزرگ پترس رسول اپنے دوسرے خط کے 3 باب کی 9ویں آیت میں کہتے ہیں خدا کسی کی ہلاکت نہیں چاہتا کہ کوئی اپنی راہ پر شریر کی طرح چلتا رہے چلتا رہے چلتا رہے اور اسی میں جا مرے، یہ خدا کی رضا نہیں. خدا کسی کی ہلاکت نہیں چاہتا بلکہ وہ چاہتا ہے سب کی توبہ تک، بدلو، باز آؤ، بدلو، مڑ جاؤ، پھر جاؤ، تبدیل کر لو، سوچ کو بدل لو، انداز کو بدل لو، جو کچھ بدلنا کی سکت ہے انسانی طور پر خود کر لو، جو نہیں کر سکتے اس خدا کی طاقت لو جس کے بارے میں بزرگ پولس نے گواہی دی تھی جو مجھے طاقت بخشتا ہے میں اس میں سب کچھ کر سکتا ہوں. بدلنے وہ مدد کرے گا، کو بدلنا تو چاہے، کو بدلنا تو چاہے، نشہ چھوڑنا تو چاہے، آپ پیسے اپنے ضائع کر دیں گے، وہ چھوڑنا تو چاہے، خدا مستعد مددگار ہے اور وہ مدد کے لیے تیار رہتا ہے. پھر ہم دیکھتے ہیں کہ جب بزرگ پترس رسول نے اپنی خدمت کا آغاز کیا ہے، عید پینتیکوس کے دن پاکرو نازل ہوا ہے اور پھر بہت سارے لوگ جو اس کا واز سن رہے تھے اور اس میں اکثریت یہودیوں کی تھی، تو انہوں نے उनके सामने उन्हें कहा, पछतावा करो, तुम में से हर एक अपने गुनाहों की माफी के लिए यीशु मसीह के नाम पर बपतिस्मा ले तो तुम रूहुल कुदस इनाम में पाओगे। फिर जब वो कर्नीलियस के घर में गए, अमाल की किताब का 10वां बाब, बुजुर्ग पत्रस रसूल की बात कर रहा हूं, वहां भी तौबा की मुनादी की और गैर कौमों को खुदा ने काय की तौफीक दी, तौबा की तौफीक दी और गैर कौमों से लोग मसीही होने लगे। फिर क्रंथस की कलीसिया को खत लिखते हुए भी उन्होंने, अभी जो हवाला सुबह मैंने आपके सामने पढ़ा, क्रंथस की कलीसिया को लिखा गया दूसरा खत और उसका 12वां बाब और उसकी 21 आयत में उसने कलीसिया के अंदर जिन्होंने तौबा की हुई थी, बपतिस्मे ले लिए थे, गैर जबाने बोलते थे, उनको वो बता रहा है, उनको बुजुर्ग पौलुस रसूल बता रहे हैं कि तुम में झगड़ा, तुम में हसद, तुम में गुस्सा, तुम में तफरके, तुम में बदगोई, किसी के बारे में बुरी बातें करना और गीबत करना। गीबत का मतलब है, गैब के लफ्ज से है, गैर हाजर। कोई शख्स हमारे सामने ना हो, उसकी गैर हाजिरी में उसके खिलाफ बोलना और उसकी साख को नुकसान पहुंचाना, वो बाइबल में गीबत है। और ये मसीहों के अंदर, क्रंथस के ईमानदारों के अंदर थी। झगड़ा भी था, हसद भी था, गुस्सा भी था, तफरका भी था, बदगोइयां भी थी, गीबत भी थी, शेखी भी थी और फसाद भी था, हरामकारी भी थी, शहवत परस्ती भी थी और नापाक लोग भी चर्च में रास्तबाज और फरिश्ते बनकर बैठे हुए थे। जुर्म उनका क्या बताया कि उन्होंने उस नापाकी और हरामकारी और शहवत परस्ती से जो उनसे सरजद हुई तौबा तौबा नहीं की। किन्होंने? चर्च मेंबर्स ने, क्रंथस की कलीसिया की, जिसमें कुछ यहूदी भी थे, जिसमें यूनानी भी थे, जिसमें रोमी भी थे, जिसमें और बपतिस्मा लोग भी थे, और वो धड़ाधड़ बपतिस्मे लेके नया मजहब अपना के और वो कलीसिया में शामिल थे। गवाहियां भी देते थे, बड़ी बड़ी बातें भी करते थे, गाते बजाते भी होंगे, सब कुछ करते होंगे। लेकिन मैंने आपको बताया, ये अपने जेन से ये ख्याल निकाल दे कि तौबा की सिर्फ गुनाहगार, किसी बदचलन, किसी बदकार शख्स को जरूरत है, तौबा की मुझे जरूरत है, आपको भी जरूरत है। ईमानदारों के गुनाह कदरे फर्क होते हैं, आम गुनाहगार के गुनाह कदरे फर्क होते हैं। और ईमानदार फरेब में जिंदगी बसर करता है, वो फरेब में वो ये समझता है कि मैं तो निजात याफ्ता हूं, मेरा नाम तो आसमान पे लिखा हुआ है, मैंने तो बपतिस्मा लिया हुआ है, मैं तो गैर जबान बोल सकता हूं, मुझे तो अपनी जिंदगी की तब्दीली का लम्हा लम्हा याद है। वो अपने आप को फरेब देते हैं। वो कभी नहीं पढ़ता कि रोमियों के खत के 8वें बाब में लिखा है, अब से जो मसीह यीशु में है उन पर सजा का हुक्म नहीं। पहले हम क्या थे? अच्छे होंगे हम, अब कहाँ हैं? करिन्थस के लोगों ने जब अपने बुत परस्त अध्यान छोड़े थे तो उन्होंने बड़ी कुर्बानी दी थी। लेकिन ने करिन्थस की कलीसिया से कहा था, तुम किसी रूहानी नेमत में कम नहीं। जितनी तालीम रूहुल कुदस की नेमतों के बारे में, फलों के बारे में करिन्थस की कलीसिया को बुजुर्ग फल उसने दी है, किसी और को नहीं दी है। तो बरकत वाली कलीसिया थी, बढ़ने वाली कलीसिया थी, ईमान रखने वाली कलीसिया थी। लेकिन एक दफा दाखिल हो गए और समझा कि हम इसी हालत में आसमान पे चले जाएंगे और कुछ अब हमें हमारी निजात को कोई खतरा नहीं। कभी पढ़ा ही ना कि खुदा की अदालत कहाँ से शुरू होगी? खुदा के घर से शुरू होगी। तो चूंकि ईमानदार भूल चुका है इस बात को, वो समझता है कि ये जो शख्स बुराई करता में नजर आता है, हम अपने गिरेबान में नहीं झांकते, हम उसकी तरफ उंगली करते हैं कि इसको तौबा की जरूरत है। इफ़सस की कलीसिया से कलाम किया तो इफ़सस की किस कलीसिया की जो खूबियां थी उन्होंने उसको भी तस्लीम किया और सराहा और तारीफ की कि ये बातें तेरे अंदर है, तू सब्र करने वाली कलीसिया है, तू सब्र करने वाली कलीसिया है, तू गलत तालीमात के खिलाफ खड़े होने वाली कलीसिया है, लेकिन मुझे तुझसे एक शिकायत है कि तूने पहली सी मोहब्बत क्या की है, छोड़ दी। दिलचस्प बात यह है, गौर से सुनिए, दिलचस्प बात यह है कि बाइबल में मसीह के साथ चलने को शादीशुदा जिंदगी के साथ तशबीह दी गई है। ऐद अतीक में देखा जाए तो यर्मिया नबी का सहीफा दूसरा बाब दूसरी आयत में लिखा है, मुझे तेरी जवानी की उल्फत, मुझे तेरी जवानी की उल्फत और ब्याह की मोहब्बत याद आती है, जब तू बियाबान में मेरे पीछे पीछे आती थी, मोहब्बत मकनातीस की तरह खींचती। यर्मिया दूसरा बाब दूसरी आयत, मुझे तेरी जवानी की उल्फत, बनी इसराइल से खुदावंद ने कलाम किया, आई इसराइल मुझे तेरी जवानी की उल्फत और तेरे ब्याह की मोहब्बत याद आती है। जिन जिन का ब्याह हुआ है थोड़ा सा माजी में झांक कर देखिए, शुरू शुरू में मियां बीवी किस कदर एक दूसरे से मोहब्बत रखते हैं, एक कशिश, एक खिंचाव, एक कुर्बत का एहसास, एक कमी का एहसास अगर वो दूर हो जाएं तो वो किस कदर ज्यादा होता है। अच्छा तो है कि बुढ़ापे तक ये मोहब्बत रहे, जिसका सिर्फ जिंसी पहलू ही नहीं है शादी का, ये तो उसका एक टुकड़ा है, इसके साथ और बहुत कुछ जुड़ा हुआ है। मुझे तेरे ब्याह की मोहब्बत याद आती। अबरानियों के खत में लिखा, उन पहले दिनों को याद करो, मुनव्वर होने के बाद तुमने दुखों की बड़ी खखेड़ उठाई, कुछ तो यूं तुम्हारा तमाशा बना, तुम्हारा माल लुट गया, शुरू शुरू में तुमने खुदाम को जिंदगी दी, तुम हर चीज अपने मसीहा की खातर, अपने सच्चे नए ईमान की खातर, तब्दील शुदा जिंदगी के तजर्बे की खातर तुम सब कुछ कुर्बान करने के लिए तैयार हो चुके थे। उन पहले दिनों को याद करो, मुनव्वर होने के बाद तुमने दुखों की बड़ी खखेड़ उठाई। इब्रानियों के खत के 10वें बाब की 32 आयत में हम पढ़ सकते, पर कलूसियों के दूसरे खत के 6 बाब में लिखा है, जिस तरह तुमने खुदावन यीशु मसीह को कबूल किया उसी तरह उसमें चलते रहो। आज सोचिए, जब पहली दफा हमें नजात का तजर्बा हुआ था, हमारी लाइफ चेंज हुई थी, या हमें खुदा के पाखरू का बपतिस्मा हुआ था, उस वक्त में आज के वक्त में क्या फर्क है? क्या उस वक्त की तरह अभी तक हमारे अंदर रास्तबाजी की भूख और प्यास मौजूद है, उसी पैमाने की, उसी मियार की है? क्या हमारे अंदर जो खुदा के उसकी सच्चाई का इश्क जो आग की मानंद है, रूहुल कुस की आग की मानंद है, खुदा की मोहब्बत, शुरू शुरू में जब हमने तौबा की, खुदा उनको अपनी जिंदगी दी, जो वो मोहब्बत थी वो उसी तरह से, उसकी तपश, वो आग लगी हुई है? या वक्त गुजरने के साथ साथ हम नॉमिनल क्रिश्चियन हो गए हैं, हम आदि हो गए हैं दुआ नमाज करने के, गीत गाने के, बजाने के? जिस तरह तुमने खुदावन को कबूल किया, ब्याह की मोहब्बत, जैसे आपकी नई नई शादी हुई और आप एक दूसरे से प्यार करते रहे, 10 साल गुजर जाएं, 20 साल गुजर जाएं, उसमें कमी क्यों आए? सेपरेशन की, तलाक की बातें क्यों हों? एक दूसरे से उकताहट क्यों हो, एक दूसरे को छोड़ देने की सोच और ख्यालात हमारे जहन में क्यों गर्दश करें, क्यों इंसान अपनी जबान से दूसरे फरीक को उसकी तजलील करे ये कह करके। मुझे लगता है कि मेरी शादी गलत शख्स के साथ हो गई है, तू मेरे लायक नहीं है। औरत मर्द को कहे या मर्द औरत को कहे, जिस साल के वो खुदा के घर में खड़े होके ऐदो पैमा कर चुके हैं कि जब तक